नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बद्ध व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन हिजो नेपालको संविधानको धारा 294 बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन बुझाउनु भएको हो। वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचार जन्ने कसुरको पहिचान, अनुसन्धान तहकीकात र अभियोजन सम्बन्धी कार्यलाई वैज्ञानिक तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढ़ी महत्वपूर्ण भएको पनि बताउनुभयो। आयोगले बुझाएको यो 34 प्रतिवेदन हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080-81 आयोगमा विभिन्न माध्यमबाट प्राप्त 26,118 उजुरीहरू र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 9,268 उजुरीहरू समेत गरेर कार्यवाही गर्नुपर्ने जम्मा उजुरीको संख्या 36,186 रहेकोमा 76.59% अर्थात 27,114 स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट फर्स्युट भएका छन्। आयोगमा परेका उजुरी मध्ये सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित छन्। आजको अन्तर्संवादमा हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा समावेश भएका समग्र विषयवस्तु, अख्तियारको भूमिका र वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित भएर आयोगका प्रवक्ता नरहरि घिमिरेसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद, नमस्कार।
आयोगले हिजो आर्थिक वर्ष 2080-81 आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ। समग्रमा यो प्रतिवेदनमा के कस्तो कार्य प्रगतिहरू उल्लेख गरिएको छ बताइदिनुहोस् न।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2080-81 अवधिमा सम्पादन गरेका कार्यहरू समेटिएको 34 वार्षिक प्रतिवेदन सम्मान्य राष्ट्रपतिज्यू समक्ष आयोगका प्रमुख आयुक्तज्यूबाट बुझाउने काम सम्पन्न भएको छ। यो आर्थिक वर्ष 2080-81 आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीहरू र गत आर्थिक वर्षबाट यो आर्थिक वर्ष 80-81 जिम्मेवारी सरेका उजुरीहरू समेत गरेर कुल 36,186 उजुरीहरू आयोगमा रहेकोमा ती उजुरीहरूमा विभिन्न कारवाही, छानबिन, अनुसन्धान गरेर जुन नतिजाहरू निस्किएको छ त्यो आफ्नो कार्य सम्पादन र त्यसबाट निस्किएका नतिजाहरू समेतका आधारमा विभिन्न नेपाल सरकारका विभिन्न निकायहरूलाई दिइने सुझावहरू समेत समेटेको यो वार्षिक प्रतिवेदन रहेको छ। यस प्रतिवेदनमा खास गरी आयोगले आर्थिक वर्षभरि सम्पादन गरेका कामहरूको छानबिन, अनुसन्धानको विवरण, अनुसन्धानबाट विशेष अदालतमा मुद्दा दायर गरिएका विस्तृत विवरणहरू, त्यसै गरी आयोगले पुनरावेदन गरेका विवरणहरू र आयोगले दिएका सुझावहरू समेटिएका छन्।
खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरीहरूको संख्या बढ़ी देखिएको छ। स्थानीय तहमा के कारणले व्यतिथि बढ़ेको प्राप्त उजुरी र तिनीहरूको छानबिनबाट देखिएको छ। हुन त स्थानीय तहको संख्या पनि धेरै नै रहेको छ, तर जुन हिसाबले पछिल्ला वर्षहरूमा स्थानीय तहमा भ्रष्टाचारका र अनियमितताका घटना देखिएका छन्, यसलाई कसरी हेर्न सकिन्छ? अलि विस्तृतमा बताइदिनुहोस् न यो विषयमा।
स्थानीय तहका उजुरीहरू बढ़ी हुनुमा पहिलो कारण स्थानीय तहको संख्या नै बढ़ी हुनु हो। हामीसँग 753 स्थानीय तहहरू रहेका छन्, यस कारणले उजुरीको संख्या उल्लेख देखिएको हो। र यहाँले भने जस्तो स्थानीय तहमा सबै तहमा यो छ, अनियमितता भ्रष्टाचारका केसहरू सबै तहका सरकारमा, सार्वजनिक निकायहरूमा र सार्वजनिक निकायबाट अनुदान सहयोग प्राप्त गरेर काम गर्ने अन्य सामुदायिक स्तरका, उपभोक्ता समूह स्तरका निकायहरूमा पनि यी कुराहरू देखिएका छन्। यो समग्रमा स्थानीय तह मात्रै नभएर हामीले यो समग्रमा जुन प्रवृत्ति छ त्यो प्रवृत्तिलाई पनि हेर्न सक्छौँ। यहाँले भने जस्तै स्थानीय तहको जुन अनियमितता भ्रष्टाचारको प्रवृत्ति हेर्दाखेरि मुख्य गरी हामीले स्थानीय तहमा हुने काम कारवाहीसँग सम्बन्धित रहेर नै यी प्रवृत्तिहरू देखिएका छन्। स्थानीय तहमा स्थानीय पूर्वाधारहरू निर्माण हुन्छन्, जसमा अब स्थानीय सडकहरू, विद्यालय भवनहरू, स्वास्थ्य भवनहरू, हस्पिटलहरू लगायतका स्थानीय पूर्वाधारहरू, सामुदायिक भवनहरू, कोल्ड स्टोरहरू निर्माण भएका छन्। निर्माणजन्य कार्यक्रमहरूमा, निर्माण आयोजनाहरूमा विभिन्न किसिमको अनियमितताहरू देखिएको छ। यसमा खास गरी लागत अनुमान राम्रोसँग तयार नगर्ने, लागत अनुमान तयार गर्दा अस्वाभाविक लागत अनुमान गर्ने, जिल्ला दर रेट लगायतका जुन दर रेटहरू छन् ती दर रेटहरूको पालना नगर्ने र प्रतिस्पर्धा सीमित हुने गरेर खरिद कार्यहरू गर्ने, खास गरी अब आयोजना टुक्र्याएर उपभोक्ता समितिहरू मार्फत सानो सानो आयोजना बनाएर एउटै कामलाई विभिन्न खण्ड खण्डमा बाँडेर बिना प्रतिस्पर्धा काम गर्ने प्रवृत्ति बढी देखिएको छ। त्यसै गरी स्थानीय तहमा सामग्री खरिद स्थानीय सरकारलाई आवश्यक पर्ने, त्यस्तै स्वास्थ्य चौकीहरूलाई, अस्पतालहरूलाई, विद्यालयहरूलाई आवश्यक पर्ने सामग्री खरिदमा पनि प्रतिस्पर्धा सीमित गर्ने, अनियमितता गर्ने, अस्वाभाविक दर रेट राखेर सामग्री खरिद गर्ने, अनावश्यक सामान खरिद गरेर लामो समयसम्म भण्डारण गरेर राख्ने, त्यसलाई बिगार्ने र त्यसको उपयोग विहीन अवस्था ल्याउने देखिएको छ। त्यस्तै गरेर स्थानीय तहमा यो कर्मचारी भर्ना है, कर्मचारी भर्ना दरबन्दी बाहिरको कर्मचारीहरू करारमा, ज्यालादारीमा ठूलो संख्यामा भर्ना गर्ने, सल्लाहकारहरू राखेर गैर कानुनी रूपमा सल्लाहकारहरू राखेर तलब भत्ता खुवाउने, नाम मात्रैको कर्मचारीको नामहरू सिर्जना गरेर हाजिर नगराइकन तलब भत्ता खुवाउने, त्यसै गरी विद्यालय स्तरमा गएर हेर्दाखेरि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षक नियुक्ति गर्ने, नक्कली अध्यापन अनुमति पत्रका आधारमा शिक्षक नियुक्ति गर्ने, बढुवा गर्ने अनि शिक्षकहरूलाई सुविधाहरू दिँदाखेरि त्यो सुविधाहरूमा पारदर्शिता नगर्ने, विद्यालयलाई प्राप्त अनुदानहरूको अपारदर्शी तरिकाले व्यक्तिगत खातामा जम्मा गरेर व्यक्तिगत रकम जस्तो गरेर खर्च गर्ने र त्यसको फर्छौटहरू, लेखा परीक्षणहरू समयमा नगराउने, पेस्की लिएर लामो समयसम्म विद्यालयको पेस्कीहरू फिर्ता नगर्ने र कतिपय विद्यालयमा विद्यालयको प्रधानाध्यापक र लेखापालले विद्यार्थी शिक्षकहरूको जुन नागरिक लगानी कोष र सञ्चय कोषको रकमहरू छ त्यो रकमहरू नागरिक लगानीको सञ्चय कोषमा जम्मा नगरिदिएर आफैले लिएर राख्ने सम्म गरेको देखिएको छ। यस्ता धेरै प्रकारका अनियमितताहरू स्थानीय तहसँग सम्बन्धित छन्।
प्रतिवेदनमा गैर कानूनी सम्पत्ति आर्जन र नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित उजुरीहरू पनि उल्लेख्य मात्रामा रहेको देखिएको छ। अख्तियारको प्रतिवेदनलाई आधार मान्ने हो भने गैर कानूनी सम्पत्ति आर्जनका घटना बढ्दै गएका हुन् कि भन्ने पनि रहेको छ। यो विषयलाई अख्तियारले कसरी हेरेको छ? विगत वर्षहरूको तुलनामा गैर कानूनी सम्पत्ति आर्जनका घटना बढेका हुन् कि होइनन्? सँगै यो नक्कली शैक्षिक प्रमाणपत्रका विषयहरू पनि पछिल्ला वर्षमा निकै आउने गरेका छन्। यसलाई कसरी हेरिएको छ?
यहाँले भनेको कुरालाई अब नक्कली शैक्षिक प्रमाणपत्रको विषय यो आज भोलि नियुक्ति भएका विषयमा त्यति धेरै छैन। यो पहिला पहिला नियुक्ति भएका विषयहरू जहाँ चाहिँ शैक्षिक प्रमाणपत्रको हामीसँग रेकर्डहरू पनि राम्रो थिएन र यो शैक्षिक प्रमाणपत्र सही या गलत के हो भनेर भेरिफाई गर्ने या त त्यसलाई अनलाइनहरूबाट हेर्न मिल्ने कम्प्युटराइज गरिएको पनि प्रविधि नभएको हस्तलिखित नै प्रमाणपत्रहरू आउने पुराना शैक्षिक प्रमाणपत्रहरूको अवस्था बढी देखिएको छ। त्यो अहिले मुद्दाको संख्या बढी देखिनुमा आयोगले यसमा तदारुकताका साथ अनुसन्धान गरेको कारणले पनि हो। खास गरी हाम्रो मित्र राष्ट्र भारतका यो छेउछाउका उत्तरी बेल्टका विश्वविद्यालयहरू, त्यहाँको शिक्षा परिषदहरूका नामबाट नक्कली शैक्षिक प्रमाणपत्रहरू निकालेर त्यसको आधारमा कर्मचारीहरू, सुरक्षाकर्मीहरू भर्ना हुने, बढुवा गर्ने र त्यसबाट चाहिँ नि गलत एउटा नक्कली प्रमाणपत्रका आधारमा राज्य कोषको सुविधा लिने कुरा रहेको छ। त्यसै गरेर यहाँले भने जस्तो जुन गैर कानुनी सम्पत्ति आर्जनको विषय छ, यो गैर कानुनी सम्पत्ति आर्जन को प्रवृत्ति र यसलाई चाहिँ नि लुकाउने, यसलाई आर्जन गर्ने र यसलाई चाहिँ जुन चलाउने ट्रान्ज्याक्सन कारोबार गर्ने ढाँचा छ त्यो ढाँचामा चाहिँ परिवर्तन आएको हामीले देखेका छौँ। यसमा अब गैर कानुनी सम्पत्ति आर्जनमा खास गरी घुस रिश्वत लिएको, भ्रष्टाचार गरेको है, त्यस्तै गरेर अब अन्य स्रोत खुलाउन नसकेको सम्पत्तिहरू आर्जन गर्ने, अस्वाभाविक तरिकाले आफ्नो चाहिँ दैनिक जीवनयापन एकदमै अस्वाभाविक किसिमले गर्ने, आफ्नो आय आर्जनले नभेट्ने किसिमको आफ्नो तलब ज्यालाबाट, पारिवारिक आमदानीबाट सम्भव हुन नसकेको अस्वाभाविक जीवनयापन गर्ने, महँगो गाडीहरू चढ्ने, ब्याङ्क ब्यालेन्सहरू राख्ने, प्रशस्त जग्गाको कारोबारहरू गर्ने र गैर कानुनी रूपबाट आर्जन गरेको सम्पत्तिलाई पनि विभिन्न माध्यमबाट कानुनी हैसियत दिने गरेर गलत कारोबारहरू देखाउने, कर तिरेको देखाउने जस्ता प्रवृत्तिहरू बढी देखिएका छन्। यो आर्थिक वर्षमा हामीले गैर कानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित 11 मुद्दाहरू विशेष अदालतमा दर्ता गरेका छौँ गत आर्थिक वर्षमा 2081।
यो विगत वर्षहरूको तुलनामा उजुरी फर्सेट र मुद्दा दायरको स्थिति के कस्तो रहेको छ, सम्भव भएसम्म भनिदिनुहोस् न।
विगत वर्षको भन्दा यो वर्ष उल्लेख्य रूपमा उजुरीहरूको फर्सेट भएको छ। गत आर्थिक वर्षको हाम्रो उजुरी फर्सेटको प्रतिशत हामीले हेऱ्यौँ भने 76% उजुरीहरू फर्सेट भएको देखिन्छ। त्यसै गरी विशेष अदालतमा दर्ता भएका आरोप पत्रहरूको संख्याबाट हेर्दा पनि 2079-80 162 आरोप पत्र विशेष अदालतमा दर्ता गरिएको थियो भने आर्थिक वर्ष 2080-81 यो संख्या 201 रहेको छ, 201 मुद्दा दर्ता भएका छन्। अब उजुरीकै संख्याको हिसाबले हेर्दाखेरि पनि क्रमशः उजुरीको संख्या, उजुरीको प्राप्ति संख्या आयोगमा एकदम उल्लेख्य रूपले बढ्दै गइरहेको छ। प्रत्येक वर्ष आयोगले विभिन्न माध्यमबाट उजुरीहरू लिने गर्छ, सबै खालका माध्यमहरू खुला नै भएको कारणले पनि उजुरीहरू उल्लेख्य छन् र ती उजुरीहरूमा हामीले उपलब्ध जनशक्तिले नै थप काम गर्नुपर्ने गर्ने अवस्था छ, गरिराखेका छौँ हामीले र हरेक वर्ष आयोगको प्रगति थप प्रगतिहरू उजुरीको फर्सेटको हिसाबले हुँदै गएको छ। यो क्रमशः बढ्ने नै क्रम छ, उजुरीको संख्या पनि एकदमै उल्लेख्य रूपमा बढ्ने क्रम छ भने आयोगले पनि अब त्यो उजुरीको संख्या बढेको कारणले थप कामहरू गरेर एकदम दक्षतापूर्ण तरिकाले काम गरेर उजुरीहरूलाई घटाउनु नै पर्ने हामीले आवश्यकता पनि छ र त्यसै आधारमा काम गरिएको छ।
दायर भएका मुद्दाहरूको प्रकृति के कस्तो रहेको छ? कतिपय कुरा त यसअघि नै आइसकेका छन्। मैले यहाँनिर सोध्न खोजेको मुद्दाहरू केसँग सम्बन्धित रहेका छन् र त्यस्ता मुद्दामा कस्ता व्यक्तिको संलग्नता बढ़िरहेको देखिएको छ, जस्तो स्थानीय तह, संघीय मामिलासँग सम्बन्धित विषयहरू रहेका छन्। खास गरी अब तिनको प्रकृति यहाँले यसअघि औल्याउनु त भयो, तर ठूला मुद्दाहरू छन् कि छैनन् र कस्ता व्यक्तिहरू त्यहाँ संलग्न भएको देखिन्छ, त्यो विषयमा भनिदिनुहोस् न।
यस्तो छ, अब यसमा संख्या त मैले भनि नै सकेँ, 201 मुद्दा दायर भएका छन्। यसमा 1545 कुल प्रतिवादीहरू बनाइएको छ यी मुद्दाहरूमा र आयोगले यी मुद्दाहरूबाट 8 अरब 40 करोडको बिगो मागदाबी असुल उप हुनको लागि पनि यी मुद्दाहरूबाट माग गरिएको छ, मागदाबी लिएको छ। अब यसमा हाम्रो मुद्दाको प्रकृति हेर्दाखेरि सबैभन्दा बढी मुद्दाहरू गैर कानुनी लाभ हानि, जुन हामीले भन्छौँ राज्यलाई हानि गर्ने र व्यक्तिहरूलाई, निजी संस्थाहरूलाई चाहिँ लाभ पुर्याउने किसिमले राज्यलाई हानि गर्ने यो गैर कानुनी लाभ हानिसँग सम्बन्धित उजुरी पर्छ, यत्र यसमा छानबिन हुन्छ। यस्ता मुद्दाहरू 58 मुद्दाहरू, सबैभन्दा धेरै मुद्दाहरू पनि यसमै छन् र यसमा 1029 प्रतिवादी बनाइएको छ। यसमा अब विभिन्न किसिमका, अब यो गैर कानुनी लाभ हानि भन्दाखेरि पनि त्यो लाभ हानि गर्ने पनि तरिकाहरू विभिन्न किसिमले हुन्छ। अब सार्वजनिक सम्पत्तिलाई दुरुपयोग गरेर व्यक्तिले चाहिँ त्यसलाई आफ्नो चाहिँ खातामा राख्ने, त्यस्तै गरेर राजस्व तिर्नुपर्ने कुराहरू राजस्व चाहिँ आफ्नो खातामा राख्ने, त्यस्तै गरेर अब घर जग्गाहरू, होइन, जग्गाहरू, सार्वजनिक जग्गाहरू चाहिँ व्यक्तिको नाममा चाहिँ सार्ने, यस्ता कुराहरू पनि यो गैर कानुनी लाभ हानिमा पर्छन्। प्रत्यक्ष रूपले राजस्व चुहावट भएको विषय, राजस्व चुहावटकै मुद्दामा जान्छ भने अब राजस्व स्पष्ट रूपमा देखिँदैन, तर त्यो राजस्वको चाहिँ नै राज्यलाई, राज्यको जुन नोक्सानी चाहिँ भएको देखिन्छ, राजस्व ठ्याक्कै नदेखिएर तर कुनै न कुनै किसिमले राज्यको नोक्सानी भएको देखिन्छ, जस्तो अब राज्यको सम्पत्ति हिनामिना भयो, त्यस्तै गरेर राज्यको चाहिँ प्राकृतिक स्रोत साधनहरू चाहिँ कम दर रेटमा बेचियो, यस्तो भयो भने यो गैर कानुनी लाभ हानिको किसिमबाट जान्छ भने अब घुस रिस्वत तपाईँ हामी सबैलाई थाहा नै छ, होइन, अब व्यक्तिले लिएको नगद, होइन, कुनै काम गराइदिन या त नगराइदिनको लागि गैर कानुनी रूपले सेवाग्राहीबाट अन्य कसैबाट चाहिँ रकम लिएको कुरा घुस रिस्वतमा जान्छ। 48 मुद्दाहरू घुस रिस्वतसँग सम्बन्धित छन् र यसमा 84 प्रतिवादी बनाइएको छ, यसमा 1,91,00,000 रुपियाँ बिगो छ, करिब मैले पछाडि 1,100 अङ्क भनिनँ। त्यस्तै झुठा शैक्षिक प्रमाणपत्र जुन अघि भन्यो यसमा 34 मुद्दा गएका छन् र यसमा 3400 प्रतिवादी बनाइएको छ, यसमा प्रत्येकको एउटा भयो। सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पनि छ, यो अब अघिको भन्दा अलिकति फरक हो। अघिको लाभ हानि भनेको राज्यलाई हानि भइराखेको हुन्छ भने व्यक्तिलाई लाभ भइराखेको हुन्छ, अनि सार्वजनिक सम्पत्ति हानि नोक्सानीमा पनि राज्यको चाहिँ नोक्सानी भएको हुन्छ। त्यहाँ सिधै व्यक्तिलाई लाभ भएको भन्दा पनि गैर कानुनी तरिकाले राज्यलाई नोक्सानी पुर्याइराखेको हुन्छ। त्यस्तै राजस्व चुहावटको पनि अघि हामीले भन्यौँ 13 मुद्दा राजस्व चुहावटसँग सम्बन्धित छन्। गैर कानुनी सम्पत्ति आर्जनको 11, यसमा 1,11,49,00,000 रुपियाँ दिएको छ। त्यसै गरी अन्य प्रकृतिका मुद्दाहरू पनि 4 रहेका छन्। अब यसमा प्रतिवादीको अलिकति हामीले हेऱ्यौँ, सङ्ख्या कहाँ कहाँबाट आएको छ भनेर हेऱ्यौँ भनेदेखि यसमा राष्ट्र सेवा कर्मचारीहरू देखिन्छन् उल्लेख्य सङ्ख्यामा 520 जना राष्ट्र सेवा कर्मचारीहरू छन्। यसमा अब सबै तहका एकदम माथिल्लो तह प्रशासनको माथिल्लो तहदेखि लिएर तल्लो तहसम्मका कर्मचारीहरू छन्। त्यसै जनप्रतिनिधिहरू, निर्वाचित जनप्रतिनिधिहरू 106 जना, मनोनित पदाधिकारी 148 जना, राजनीतिक नियुक्ति पाएका 32 जना र अन्य बिचौलिया, व्यवसायी, लेखापढी अनि सङ्घ संस्थाहरू लगायतका अन्य व्यक्तिहरू 739 जना गरेर यो प्रतिवादीको सङ्ख्या रहेको छ। अब जुन 520 जना राष्ट्र सेवा कर्मचारीहरू भनौँ, यसमा अब विशिष्ट श्रेणीदेखि लिएर सहायक स्तरसम्मका कर्मचारीहरू रहेका छन्। अब एउटा यो मुद्दाको प्रवृत्ति विश्लेषण गर्ने एउटा तरिका चाहिँ यो हो। यसमा अब हामीले विगतको हिसाबले हेर्न सक्छौँ, अनि प्रतिवादी कलाई बनाइएको छ भन्ने किसिमबाट हेर्न सक्छौँ, र यहाँले जुन ठुला मुद्दा भनेर भन्नुभयो, अब यो ठुला र साना भन्ने कुरामा चाहिँ अब यसमा कसरी क्याटेगोराइज गर्ने भन्ने कुरा हुन्छ। खास गरी अब यो अब बाहिर मिडियाहरूमा र सर्वसाधारणले चाहिने ठुला भन्दाखेरि अलिकति उच्च तहको कर्मचारी पदाधिकारीहरू जोडिएको या त बिगोको हिसाबले हिनामिनाको हिसाबले ठुलो रकम हिनामिना भएको र यो अलिकति बढी चाहिँ संचार लगायत सर्वसाधारणहरूले अलिक बढी यसलाई छलफलमा अन्तर्क्रियामा बहसमा ल्याएको विषयका आधारमा ठुलो भन्न खोजेको भन्ने लाग्छ। यसमा सार्वजनिक सम्पत्ति हानि नोक्सानी, गैर कानुनी लाभानीसँग सम्बन्धित त्यस हिसाबले हेर्दाखेरि ठुला प्रकृतिका मुद्दाहरू छन् जहाँ 100 बिघा जग्गाहरू व्यक्तिको नाममा दर्ता गरिएको सार्वजनिक जग्गाहरू पनि छ। त्यस्तै गरेर अब राज्य कोषको रकम, सार्वजनिक खरिद, उपकरण खरिद लगायतका कामहरूमा पनि ठुल्ठुलो रकमहरू हिनामिना भएको देखिएको छ। त्यस हिसाबले हामीले अब एउटा क्याटेगोरिकल्ली हेर्दाखेरि कतिपयमा ठुलो सानो भन्ने अवस्था हो, तर आयोगले ठुलो या सानो मुद्दामा फरक किसिमबाट अनुसन्धान गर्ने मापदण्डहरू छुट्टा छुट्टी आयोगमा छैन। आयोगको आफ्नो कानुन छ, त्यस्तै अनुसन्धान छानबिन गर्ने कार्यविधि छ र त्यो अनुसन्धान गर्ने कार्यविधि, मापदण्ड, त्यसका चाहिँ कानुनी प्रक्रियाहरू ठुलो सानो नभएर सबै मुद्दाको लागि, सबै उजुरीहरू, सबै विषयहरूको लागि एउटै प्रकृति, एउटै मापदण्डका आधारमा, एउटै कानुनका आधारमा त्यो छानबिन अनुसन्धान हुन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा समावेश भएका समग्र विषयवस्तु, अख्तियारको भूमिका र वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित भएर आयोगका प्रवक्ता नरहरि घिमिरेसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। जस्तो विगतमा स्टिङ अपरेशन गर्न नमिल्ने सर्वोच्चले फैसला गरेपछि भ्रष्टाचारका उजुरी घटे भनिएको थियो, मुद्दा दायर हुने संख्या पनि घटो भनेर भनिएको थियो, तर यहाँले जुन तथ्य प्रस्तुत गर्नुभएर प्रतिवेदनमा जे जस्ता विषयहरू उल्लेख गरिएका छन् त्यसले के देखाउन सक्यो भनेदेखि अख्तियारले आफ्नो प्रभावकारिता बढ़ाएको हो कि भन्ने देखाएको हो कि होइन, यो विषयलाई भनिदिनुहोस् न यहाँले। जस्तो विगतमा मुद्दा दायर हुने संख्यालाई आधार मानेर त्यो कुरालाई स्टिङ अपरेशनसँग पनि जोड़िएको थियो, अहिले प्रभावकारिता र अख्तियारको गति बढेको हो भनेर हामीले भन्न सक्छौं कि सक्दैनौ?
विगत धेरै विगत भन्दा पनि अब हामीले अब हालसालैका 4-5 वर्षको तथ्याङ्कलाई, ट्रेन्डलाई हेर्दाखेरि आयोगमा आउने उजुरीको संख्या पनि अत्यन्तै उल्लेख्य संख्यामा बढ्दै गइराखेको छ। जस्तो आर्थिक वर्ष 79-80 हामीसँग 28,000 उजुरीहरू थिए भने गत आर्थिक वर्ष 80-81 हामीसँग 36,000 उजुरीहरू भए। यसले गर्दाखेरि त्योभन्दा अगाडि हामीसँग 24,000 उजुरीहरू थिए। यसले गर्दा उजुरीको संख्या पनि एकदमै उल्लेख्य रूपमा बढेको छ। अब यो जनचेतना अलिकति अभिवृद्धि भएको कारणले र धेरै सर्वसाधारणहरूसँग यो सूचना गर्ने, उजुरी गर्ने, जानकारी दिने माध्यमहरूको पहुँच भएको कारणले पनि यो हुन सक्छ। त्यसै गरेर अब आयोगले काम गर्ने सिलसिलामा जति आफूसँग उजुरीहरू प्राप्त हुन्छन् ती विषयहरूमा काम गर्ने र उपलब्ध साधन स्रोत जनशक्ति प्रविधि क्षमतालाई चाहिँ अधिकतम कसरी प्रयोग गर्ने भन्ने किसिमबाट काम गर्ने हो। अब मुद्दाको संख्याले मात्रै पनि आयोगको अब धेरै काम भयो या भएन भन्ने विषयलाई मात्रै पनि इङ्गित गर्नु हुँदैन। आयोग भनेको अब दण्डात्मक काम गरेर सर्वसाधारणमा एउटा भ्रष्टाचार जन्य कसुर कसैले गर्छ भने उसको कानुनी दायरामा त्यो मान्छे आउँछ भन्ने कुरा सर्वसाधारण एउटा विश्वास दिलाउने र कसैले सार्वजनिक पद धारण गरेको व्यक्तिले पनि भ्रष्टाचार जन्य कसुर गर्दाखेरि कुनै न कुनै बेला कानुनको फन्दामा परिन्छ भन्ने कुराले एउटा डर भएको वातावरण सिर्जना गरेर डिटरेन्सको काम गर्ने संस्था हो आयोगले। त्यसले गर्दा मुद्दा महत्वपूर्ण पनि हुन्छ, फेरि संख्या महत्वपूर्ण नभए पनि मुद्दा महत्वपूर्ण पनि हुन्छ। यस हिसाबले हेर्दाखेरि अब आयोगले गत आर्थिक वर्ष 2079-80 विभिन्न प्रकृतिका, अघि मैले भने सबै खालका मुद्दाहरू, घुस रिश्वतका पनि उल्लेख्य संख्यामा छन्, सार्वजनिक सम्पत्ति हानि नोक्सानीका, नक्कली शैक्षिक प्रमाणपत्रका लगायतका विभिन्न किसिमका, अब त्यसभित्र पनि क्याटेगोरीभित्र पनि गएर हामीले इन्डिभिजुअल तहमा हेऱ्यौँ भनेदेखि त्यहाँ अघि मैले जुन स्थानीय तहको कुरा गरेँ, शिक्षा क्षेत्रको, स्वास्थ्य क्षेत्रको, यो कुरा शिक्षाको त अब बढी स्थानीय तहसँग नै सम्बन्धित छ, तर त्यो बाहेक अब स्वास्थ्य उपकरणको कुराहरू प्रदेश र सङ्घको तहमा पनि प्रशस्त छ। उपकरणहरू अब एक्सरे मेसिनहरू, पिटी स्क्यान मेसिनहरू खरिद गर्दा, आइटीका उपकरणहरू खरिद गर्दाखेरि त्यसमा लागत अनुमान, स्पेसिफिकेसनहरू होइन लक गर्ने र त्यसका आधारमा प्रतिस्पर्धा सीमित गराउने खालका कुराहरू भएका छन्। त्यसले गर्दाखेरि यो प्रवृत्तिगत रूपमा हामीले गयौँ भनेदेखि भ्रष्टाचार जन्य प्रवृत्ति या त यो भ्रष्टाचार गर्नको लागि कहाँ कहाँ चाहिने, कस्ता कस्ता अभ्यासहरू भएका छन् भन्ने कुरामा एकदमै सानो सानो तहमा पनि साना साना कुराहरूलाई, कानुनका साना साना क्षेत्रहरूलाई, लुपहोलहरूलाई प्रयोग गरेर र त्यसलाई चाहिँ नि बदनियतका साथ चाहिँ नि अर्थ्याएर चाहिँ भ्रष्टाचारहरू भएका छन्। अब आयोगले आफ्ना आफ्नो कार्यालय, आयोग हाम्रो टङ्गालमा रहेको छ र हाम्रा मातहत कार्यालयहरू 7 प्रदेशगत हिसाबले र हाम्रो बुटवल कार्यालयको सम्पर्क कार्यालय नेपालगञ्जमा सानो अफिस छ, यो 8 कार्यालयहरू मार्फत आफ्ना काम कारवाहीहरू गर्छ। त्यसै गरेर अब आयोगले कतिपय अवस्थामा प्रमुख जिल्ला अधिकारीहरूले पनि छानबिन अनुसन्धान गर्न सक्ने गरेर 33 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि अधिकार प्रत्यायन गरेको छ र आयोगले काम गर्ने आफ्नो जनशक्ति र स्रोत साधनहरू यिनै हुन्, आयोगको पहुँच यति नै हो। अब हाम्रा सार्वजनिक निकायहरू वडा कार्यालयसम्म, स्वास्थ्य चौकीसम्म, त्योभन्दा पनि अझ तल्लो तहसम्म, विद्यालय स्तरसम्म हाम्रा सार्वजनिक निकायहरू छन् र उपभोक्ता समितिहरू गाउँ गाउँमा, टोल टोलमा उपभोक्ता समितिहरू मार्फत काम भएको छ। प्रदेश सरकारले, स्थानीय सरकारहरूले, त्यसमा पनि स्थानीय सरकारले बढी साना आयोजनाहरू उपभोक्ता समिति मार्फत गर्ने गरेको। त्यसले गर्दाखेरि अब यो आयोगको कार्यक्षेत्रको हिसाबले हेर्ने हो भनेदेखि एकदमै चाहिँ नै अब बृहत कार्यक्षेत्र छ। त्यसमा अब आयोगमा नसमेटिएका ठाउँहरूमा पनि भ्रष्टाचार भएको भन्ने अब यो बौद्धिक हिसाबले पनि, अकाडेमिक हिसाबले पनि, सैद्धान्तिक हिसाबले पनि, हामी संयुक्त राष्ट्रसङ्घको महासन्धिको पक्ष राष्ट्र भएको हिसाबले पनि, निजी क्षेत्र लगायत अन्य क्षेत्रमा पनि भ्रष्टाचार छ भन्ने पनि छ। त्यसले गर्दा एकातर्फ हामीले यो आयोगको दायरा विस्तार गर्ने या त निजी क्षेत्र लगायत अन्य जुन आयोगको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयमा त्यहाँ भएका भ्रष्टाचारहरू कुन निकायले हेर्ने भन्ने कुरामा राज्यले एउटा दिशानिर्देश दिनुपर्ने छ भने, अर्कोतर्फ अहिले आयोगको कार्यक्षेत्रमा रहेका विषयहरूमा आयोगले अब आयोगमा प्राप्त भएका उजुरीमा त हामी काम गरेकै छौँ, तर आयोगसम्म नआइपुगेका विषयहरू पनि प्रशस्त छन् भन्ने लाग्छ। जस्तो अब मिलेमतोमा हुने घुस भन्यो भनेदेखि त्यसमा दिनेले लिनेले मिलेमतोमा लिएको घुसको कुराहरू आयोगमा आउँदैन, दुवै पक्षहरूले अब सहमत भएर लेनदेन गर्छन् र त्यस्तो कुरा आयोगमा आइपुग्छ। जब असहमति हुन्छ त्यसपछि मात्रै आयोगमा आउँछ। त्यसै गरेर मिलेमतोमा भएका अरू अब सार्वजनिक खरिदका कुराहरू, मिलेमतोमा भएका जुन अब अपारदर्शी हिसाबले भएका काम कारवाहीहरू, कर्मचारी भर्नाहरू, सबै विषयहरूमा कहीँ न कहीँ सर्वसाधारणलाई जानकारी भयो, या त पीडित पक्षले त्यो कुरा थाहा पायो, या त कोही तनाखु व्यक्तिले गुणस्तरको कुरा, त्यसमा अनियमितताको कुरा, पारदर्शिताको कुरा, अपारदर्शिताको कुरा थाहा पायो भनेदेखि आयोगमा उजुरी भएर आयोगलाई थाहा हुने हो। हामीले आफ्नो किसिमले एउटा इन्टेलिजेन्स परिचालन गर्ने, निगरानी गर्ने, खास खास संवेदनशील ठाउँहरूमा, क्षेत्रहरूमा, अनि त्यहाँ चाहिँ हाम्रो चाहिँ नि सूचनाका सञ्जालहरू विस्तार गरेर पनि जानकारीहरू प्राप्त गर्ने गरेका छौँ। त्यसले पनि हामीलाई केही सपोर्टहरू गरेको छ, तर अझै पनि यो थप चाहिँ नि विस्तारित हुनुपर्ने आवश्यकता छ र आयोगले आगामी दिनमा यिनै कुराहरूलाई विचार गरेर थप प्रतिबद्धताका साथ थप दक्षताका साथ काम गर्ने नै छ।
हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौं। छोटकरीमा आयोगलाई कानूनी समस्याका कारणले काम गर्न केही बाधा परेको अवस्था छ कि छैन, जस्तो अहिले संसदको राज्य व्यवस्था समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक छलफलकै क्रममा रहेको छ, यस्ता यावत विषयले केही कठिनाई परेको छ कि छैन अन्त्यमा भनिदिनुहोस् न छोटकरीमा।
आयोगले अहिले विद्यमान कानूनी संरचना अनुसार काम गरिराखेको छ र आयोगको जुन कानूनहरू छ भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र नियमावलीहरू, यी दुवै ऐनहरू भ्रष्टाचार निवारण ऐन र अख्तियारको आफ्नो ऐन, यी दुवै ऐनहरू अहिले संसदमा विचाराधीन छन् र त्यहाँ हामीले केही अन्तर्राष्ट्रिय मापदण्डहरूको आधारमा र राष्ट्रिय अभ्यासलाई पनि सुदृढ गर्ने किसिमले अहिलेसम्म आयोगले आफ्नो अनुभवबाट सिकेका पाठहरूबाट गर्नुपर्ने कानूनी सुधारका सम्बन्धमा आयोगले प्रस्ताव गरेको छ र अब यो सार्वभौम संसदमा यी विषयहरूमा अब गहन छलफल भइ नै राखेको छ, त्यसले एउटा रूप ग्रहण गर्नेछ। त्यसै गरेर अब म अन्त्यमा के भन्न चाहन्छु भने आयोगले दण्डात्मक काम गर्नुको अलावा अब भ्रष्टाचार नहोस् र सर्वसाधारणहरू पनि यो भ्रष्टाचारजन्य क्रियाकलापहरू भएकोमा यसमा अलिक तनाखो उहाँहरू हुन सक्नुहोस् र आयोगमा यसको जानकारीहरू पनि प्राप्त होस् र जहाँ तत्तत् ठाउँमा कामहरू भइराखेका हुन्छन् तत्तत् निकायबाटै सुशासन प्रवर्तन गर्ने, पारदर्शिता बनाउने र नागरिकहरूलाई राज्य कसको पैसा प्रयोग गर्दा खर्च गर्दाखेरि नागरिकलाई सुसूचित बनाउने र कानून बमोजिम मात्रै त्यो पैसा खर्च गर्ने, त्यसमा व्यक्तिगत लोभ लालच नराखिकन कसरी जनतालाई चाहिने जनताको काम गर्न सकिन्छ र जनतालाई सुविधा दिन सकिन्छ भन्ने किसिमबाट सम्पूर्ण चाहिँ हामी सार्वजनिक पद धारण गर्ने पदाधिकारी कर्मचारी सबैले चाहिँ हामीले विचार गरेर काम गर्न सक्यो भनेदेखि मात्रै अब हामीले खोलेको सुशासन प्राप्त हुन्छ।
हुन्छ, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
यहाँको महत्वपूर्ण समय मात्रै जिम्मेवारी होइन, सबैको जिम्मेवारी हो भन्ने कुरा बुझ्नु पर्यो।
यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद, नमस्कार।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदनमा समावेश गरेका विषयवस्तुहरू, अख्तियारको भूमिका र वर्तमान अवस्था लगायतका विषयमा केन्द्रित भएर आयोगका प्रवक्ता नरहरि घिमिरेसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।